अन्तर सम्वादबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, नेपालीहरूको महान चाड़ बड़ा दशैंको सातौं दिन आज घर घरमा फूलपाती भित्राइँदैछ। यसैगरी राज्यका तर्फबाट आजै गोर्खाबाट ल्याइएको फूलपाती हनुमान ढोका स्थित दशैं घरमा भित्राउने चलन रहेको छ। सदियौंदेखि आफ्नो मौलिक संस्कार र संस्कृतिमा रमाइरहेको नेपाली समाज वर्ष दिनको चाड़मा जे छ त्यसमै रमेर सन्तुष्टि लिने विशेष प्रकृतिको समावेशी समाज हो। दशैंको चहल पहल चारैतिर छ। यतिखेर विदेश पुगेकाहरू पनि सकभर घर फर्किन्छन्। काम विशेषले शहर पसेकाहरू आफ्नो पुर्ख्यौली थलोमा पुगेर वर्षदिनको यो महत्वपूर्ण चाड़ पर्व मनाउने गर्छन्। यसपालि पनि दशैंको मुखमा बजारमा अत्यावश्यक वस्तुको मूल्य बढ़ेको, कृत्रिम अभाव सृजना गरी कालोबजारी गरेको वा उपभोक्तालाई अनावश्यक रूपमा मर्कामा पारेका खबरहरू हामी सुन्ने गर्छौं। हुन पनि बजार कता कता अनियन्त्रित हुँदै गएका संकेतहरू देखा परेका छन्। यो बेला के गर्दैछ सरकार, के हुँदैछ उपभोक्ता अधिकार कर्मीहरू, अनि के भन्दैछन् आम उपभोक्ता, यसै सेरोफेरोमा रहेर आजको अन्तर्सम्वादमा हामी कुराकानी गर्दैछौं। हामीले उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमल सिन्हासँग समय लिएका छौं। टेलिफोन सम्पर्क गर्ने हामी प्रयास गरि नै रहेका छौं। बजारको स्थितिलाई लिएर पछिल्लो एउटा सर्वेक्षण पनि आएको छ, जसमा बजारमा माग न्यून तर महँगी झन बढ्दै मसलामा 45.46%, चिनीमा 17.86%, तरकारीमा 14.51%, खाद्यमा 13.38% र दूध अण्डामा 12.6% मूल्य वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। चालु आर्थिक वर्ष 2080-81 वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति मूल्य वृद्धि दर नियन्त्रण भन्दा निकै माथि गएको छ। सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति 6.5% कायम राख्ने लक्ष्य लिएको छ, तर भदौमा उपभोक्ता मुद्रास्फीति औसत 8.19% पुगेको छ। आर्थिक वर्षको पहिलो महिना साउनमा पनि त्यस्तो मुद्रास्फीति 7.52% थियो। साउनको तुलनामा भदौमा 0.67% बिन्दुले बढ़ेको देखिन्छ। यद्यपि यो गत आर्थिक वर्षको सोही महिनाको तुलनामा भने केही कम हो। भदौ 2079 मुद्रास्फीति 8.64% थियो। आदरणीय श्रोताहरू, आजका अतिथिसँगको सम्पर्कको क्रम पनि जारी नै रहेको छ। त्यही बीचमा हामी आम उपभोक्ताहरू यो दशैंमा बजारको स्थितिबारे के भन्नुहुन्छ त्यस विषयमा पनि हामी तपाईँहरूसँग कुराकानी गर्न चाहन्छौं। 4211736 र 4211721 हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ। यसमा फोन गरेर तपाईँहरू यो दशैंको उल्लासमय वातावरणमा दशैंको बजारको अवस्था, उपभोक्ताहरूको हक अधिकार, के कस्ता सरसामानमा चाहिँ मूल्य वृद्धिहरू भएका छन्, यी विषयमा हामीसँग कुराकानी पनि गर्न सक्नुहुनेछ। हामी हाम्रा अतिथिसँगको सम्पर्कको क्रमलाई पनि हामी जारी राख्नेछौं। यतिखेर भने हामी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल सिन्हालाई स्वागत गर्दछौ। माधवजी नमस्कार, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
हस् धन्यवाद, नमस्कार हजुर।
अब अलिकति बजारकै कुरा गरौं, उपभोक्ताहरूकै हकहितका लागि यहाँहरू पनि लागि पर्नु भएको छ। अब दशैं जस्तो नेपालीहरूको ठूलो चाडबाडको बेलामा हरेक वर्ष झैं यस वर्ष पनि सरसामानको भाउ बढ़्यो, बजार अनियन्त्रित भयो, कालो बजारी भयो। अब अहिले पछिल्लो अवस्था हेर्दाखेरि चिनीमा चाहिँ मानिसहरू चाहिँ लाइन लागिरहेका छन्। समग्रमा यो उपभोक्ताको दृष्टिकोणबाट यो यसपालिको दशैं कतिको महँगिँदै गएको हामी महसुस गर्न सक्छौँ।
हस् धन्यवाद। विशेष गरी प्रत्येक वर्ष नेपालीहरूको महान पर्व दसैँ तिहार छठ नेपाल सम्बन्धको पूर्व सन्ध्या होस् अथवा विभिन्न प्रकारका प्राकृतिक र दैविक विपत्तिको बेलामा समेत व्यवसायीहरूले यो अवसरलाई, संकटलाई अवसरको रूपमा लिने र राज्यका संयन्त्रहरू कमजोर भएको अवस्थामा र राज्यका संयन्त्रहरूले पनि प्रभावकारी काम नगर्दाखेरि अस्वाभाविक रूपमा वस्तु र सेवाको मूल्य गुणस्तर नाप्तोलमा कमी हुने, मूल्य बढाउने र विशेष गरी नेपाल सरकारले आपूर्ति व्यवस्था सहज गर्नको निमित्त बजारमा हुने अखाद्य वस्तुहरूको उत्पादन बेचबिखन भण्डारालाई नियन्त्रण गर्नको निमित्त स्पष्ट योजनासहित अनुगमन नियमन नगर्दाखेरि र विशेष गरी हामी अधिकार कर्मीहरूले 3 महिना अगाडि नै उद्योगवाणिज्य आपूर्ति मन्त्री मन्त्रालयका सचिव त्यस्तै गरी आपूर्ति सम्बन्ध सरकार निकायहरूलाई बजारमा चामल चिनी तरकारी फलफुल माछा मासु लगायतका वस्तुहरूको कृत्रिम अभाव हुँदैछ कृत्रिम अभाव गराउने षड्यन्त्र हुँदैछ कमसे कम यो अहिलेको विषम परिस्थितिमा दसैँ तिहार छठ मात्रै होइन कि 365 दिन 24 घन्टा आपूर्ति व्यवस्थालाई सहज गर्नको निमित्त उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले स्पष्ट आपूर्ति नीति जारी गर बजार नीति जारी गर र कमसे कम आम नागरिकलाई जस्तो सुकै विषम परिस्थितिमा पनि नेपाल सरकारले आपूर्ति व्यवस्था सहज गर्छ कुटनीतिक पहल मार्फत अथवा जहाँबाट ल्याएर पनि आपूर्ति सहज गर्छ भन्ने किसिमको ग्यारेन्टी गर भन्दाखेरि त्यसमा सरकार चुक्दाखेरि सरकार त्यसमा बिचौलियाको पछि लाग्दा कालाबजारीको पछि लाग्दाखेरि अहिले बजारमा विशेष गरी लत्ता कपडा तरकारी फलफुल माछा मासु खाद्यान्न चिनी जिरा लगायतका अत्यावश्यक वस्तुहरू सबैको अस्वाभाविक र कृत्रिम रूपमा मूल्यवृद्धि भइरहेको छ।
अब यो हरेक वर्ष चाहिँ दशैंको बेलामा अलिकति सरसामानको माग पनि बढी हुने गर्छ भनेर व्यापारीहरूले बेलैमा ल्याउने गर्थे, सरकारले पनि त्यो अनुसारको प्रबन्धहरू त गर्ने गर्थ्यो, तर कहाँनिर चाहिँ हामी चुक्दै जान्छौँ? किन यो भनौँ न, अब चिनी त वास्तवमा दशैं भन्दा पनि तिहारमा अझ बढी चाहिँ आवश्यक पर्ने चिज थियो, तर अहिले नै
सरकारको स्पष्ट आपूर्ति नीति हामीसँग अहिलेसम्म के भयो भनेर भने उत्तर वाणिज्य आपूर्ति मन्त्रालय, कृषि पशुपक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालय, कि भन्सारबाट आयात गर्नेको अर्थ मन्त्रालय, कृषि उत्पादनको विषयमा कृषि मन्त्रालय र समग्र आपूर्तिको विषयमा हेर्ने उत्तर वाणिज्य आपूर्ति मन्त्रालय बिचको तारतम्य नमिल्दै गर्दा र 12 महिनामा हाम्रो कुन महिनामा हाम्रो उत्पादन कति हुन्छ, हाम्रो कुन उत्पादनले कति समयलाई पुग्छ र हामीले कति आयात गर्नुपर्ने हो, त्योभन्दा बाहेक पनि हाम्रो लिगल चाहिँ फ्रेमवर्कबाट भन्दा बाहेकको ग्रे मार्केटबाटलाई छोडेर पनि हामीलाई कति चाहिने हो भन्ने किसिमको हामीसँग जबसम्म वैज्ञानिक तथ्याङ्क हुँदैन, माग र आपूर्तिको विषयमा वैज्ञानिक तथ्याङ्क नभएसम्म पनि के भइरहेछ भनेर बिमेल भइरहेको छ। अर्को कुरा के हो भने सरकार र सरकारका सम्बद्ध निकायहरूलाई थाहा छ, यो वर्ष मात्रै होइन प्रत्येक वर्ष प्रत्येक समयमा नेपालमा चाहिँ विशेष गरी चिनीको केसमा चिनी उद्योग सङ्घको पूर्ण रूपमा काटेलिङ छ, उनीहरूको एकाधिकार छ, उनीहरूको कालोबजारी छ, उनीहरूले आफ्नो प्रडक्ट बेच्नको लागि आफ्नो प्रडक्ट चाहिँ बढी मूल्य लिनको लागि हामीलाई पुग्छ भन्ने जब अन्तर्राष्ट्रिय बजारमा पनि त्यसरी ड्राई हुन्छ, बढी मूल्य हुन्छ, सरकार ल्याउन सक्दैन भन्थ्यो, है हामीसँग पनि छैन तिमीहरू ल्याऊ भनेर चाहिँ दोहोरो रोल खेलिदिएको कारणले गर्दाखेरि पनि आज मात्रै होइन विगत 10 वर्षदेखिबाट कुनै न कुनै समयमा चिनी, कहिले प्याज, कहिले आलु, कहिले चामल, कहिले तरकारी, कहिले लत्ता कपडा, विभिन्न किसिमका वस्तुहरू सेवाहरूमा चाहिँ यस्तो किसिमको जब किसिमको सङ्कट आइपर्छ, सङ्कटलाई अवसरको रूपमा लिने केही व्यवसायको कारणले गर्दाखेरि बजार अराजकतामा गएको, बजार कन्ज्युमर फ्रेन्डली नभएको, राज्यको नीति नियम र कानुनलाई चाहिँ यिनीहरूले अवलम्बन नगरेको, कारवाही गर्न नसकेको, उदाहरणको लागि अहिले के हो भने सरकार कसरी चाहिँ पङ्गु भयो, सरकार कसरी पङ्गु छ, कसरी सरकार कालाबजारी मिल्छ भने त एउटा होइन म हजारौँ दृष्टान्तहरू दिन सक्ने मसँग चाहिँ प्रमाण छन्। उदाहरण अहिले एउटा कुरा, नेपाली उपभोक्ताहरू 1 किलो 2 किलो चिनीको लागि घन्टौँसम्म लाइन बस्नुपर्ने जुन किसिम बाध्यात्मक अवस्थामा पनि आजभन्दा करिब 2 महिना अगाडिको 88 रुपियाँको चिनीलाई व्यवसायीहरूले 95 बनाए, 95 चिनीलाई 97 बनाए, 97 100 बनाए, 100 बेचेको चिनीलाई कालाबजारी भनेर पक्रिने सरकार, जसले 100 रुपियाँमा चिनी बेच्यो भनेर पक्रियो, 4-5 दिन 10-12 दिनसम्म त्यसका पसल सिल पनि गरियो, त्यही चिनी चाहिँ साल्टरमा जफत गरेर बेच्यो भन्यो, आज त्यही व्यक्तिले केही चिनी मिलहरूमा बोटलस नेपाल र बरुल बेबेजको नाममा राखे भनेर आफ्नो चिनी राखेर आज बजारमा थियो त उसले आज लिगल्ली 114-15 चिनी बेचिरहेको छ त भनेपछि सरकारले नै त्यो गैर कानुन काममा साथ दिएको छ भनेपछि दुनियाँमा राज्य नै राज्यका अवयवहरू, राज्यका संयन्त्रहरू यस्ता कृत्रिम अभाव गर्नेहरूसँग, कालाबजारी गर्नेहरूसँग, जम्माखोरी गर्नेहरूसँग, उपभोक्ताको अधिकार, नागरिकका अधिकारलाई कुण्ठित गर्नेहरूसँग, जसको शिर निउरिनु पर्ने थियो उसलाई शिर खाडा गराएर काम गर्न दिन्छ भइसकेपछि अनि कोसँग चाहिँ जनताले हाँगुवार गर्ने, कहाँ उजुरी गर्ने, कहाँ रुवावासी गर्ने भइसकेपछि अहिलेको विषम परिस्थितिमा खास गरी अहिले के गर्नु पर्थ्यो भनेर भने सिङ्गो संसदले, मैले त बारम्बार गरेको छु विभिन्न व्यक्तित्वहरूलाई भनेर भने आज मूल्य वृद्धिका विरुद्धमा नागरिकको जीवन कष्टकर बन्दै गएको अवस्थामा, देश विषम परिस्थिति झल्किएको अवस्थामा सिङ्गो संसदले सङ्कल्प प्रस्ताव पास गर्नुपर्ने थियो मूल्य वृद्धिको विरुद्धमा। कसरी मूल्य वृद्धि नियन्त्रण गर्न सकिन्छ, कसरी मूल्य वृद्धि नियन्त्रण गर्नको लागि राज्यका सबै संयन्त्र प्रयोग गर्न सकिन्छ, हो कतिपय हाम्रो क्षमताभन्दा बाहिर, हाम्रो पहुँचभन्दा बाहिर, हाम्रो उत्पादनभन्दा बाहिर भएका वस्तुहरूको मूल्य बढ्नु स्वाभाविक हुन सक्ला, हो त्यस्तो अवस्थामा पनि कसरी नागरिकको जीवनलाई चाहिँ कष्टकरबाट चाहिँ उकास्नको निमित्त सहुलियत दिन सकिन्छ भन्ने विषयमा सिङ्गो संसदले सङ्कल्प प्रस्ताव पास गर्नु पर्ने थियो। विडम्बना मन्त्री परिषदले चाहिँ एउटा कर्मकाण्डी रूपमा पास गरिदिने, संसदीय समितिहरूले कर्मकाण्डी रूपमा निर्देशन दिने, दिएका निर्देशन पालना भएको भएन संसद पनि नखोज्ने, मन्त्री र मन्त्रालयका चाहिँ अब उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका मन्त्रीज्यू भारतलाई चाहिँ एउटा कूटनीतिक प्रेस नोट लेखेर मैले लेखिदिएको थिएँ कि अन्त भारतले सुनेन राज्यले सुनेन भनेर मन्त्रीज्यू पन्छी दिने यसरी एउटा कर्मकाण्ड एउटा पन्छिने परिपाटीले गर्दाखेरि विगतभन्दा पनि यो वर्षको दसैँ नेपालीहरूको अत्यन्त कष्टपूर्ण देखिएको छ। लत्ता कपडाको मूल्यमा अस्वाभाविक रूपमा चाहिँ एउटा उपभोक्ताको अनुहार तोकिएको छ, कुनै मापदण्ड छैन, खाद्य वस्तुहरूमा त्यस्तै छ। अब माछा मासुकै कुरा गर्नुहुन्छ भने दसैँभन्दा अगाडि 1200-1250 भएको मासु 1300-1400 भन्न थालिसकेको अवस्था छ। त्यही माथि यो चाहिँ लोकल हो यो त्यो भनेर चाहिँ अब चाहिँ भारतबाट आयात गरेका खसीलाई पनि लोकल भनेर मूल्यहरू बढी लिइदिनेदेखि यावत विषयहरू छन्। हामीले आज मात्रै होइन यातायातको कुरा गर्नुहुन्छ भने एउटा सिटमा 4-5 बढीको टिकट काटियो, बस पार्क कलङ्की जस्ता ठाउँहरूमा चाहिँ नागरिकको जुन किसिमको पीडा छ त्यो कुरा धेरै व्यक्तिलाई भनियो। हामीले भन्दै गर्दा फेरि मन्त्रालय लगायत निकाय सफल गर्दा व्यवसायको चाहिँ जुन किसिमको एउटा दम्ब रह्यो त्यसमा चाहिँ सरकार र सरकार अधिकारीको साथ रह्यो, है हुँदैन भएको छैन भनियो। तर अहिले हिजो भर्खरै पनि त संसदीय समितिका चाहिँ सभापतिज्यू जाँदै गर्दा फेरि टिकटहरू बढी लियो, कारवाही गरेर निर्देशन दिनुभयो त गल्ती त भएको छ नि त। सम्बन्धित पक्षका आवाजहरू नसुन्दै गर्दाखेरि पनि के भयो भनेर भने यातायातमा समस्या 90%भन्दा बढी हवाई यातायातको टिकट बुकिङ गरेर महँगो लिइसकेपछि टिकट भाडा घटाउनलाई मन्त्रालय निर्देशन दिने काम गर्छ। त्योभन्दा अगाडि के मन्त्रालय कानमा थिएर हाल्थ्यो टिकट बुकिङहरूभन्दा अगाडि टिकट सकियो भनेर घोषणा गरियो भनिसकेपछि यस्तो किसिमको अराजकता बजारमा छ। त्यो अराजकतालाई साथ दिने काम चाहिँ राज्य र राज्यका संयन्त्रले गरेका छन्। त्यस कारणले म त धावाका साथ भन्छु हाम्रा राज्यका संयन्त्रहरू जबसम्म राज्यको नेक्सेस राज्यको कनेक्सन बिचौलियासँग कालाबजारीसँग जम्माखोरीसँग र नागरिकलाई निमोट पार्ने नागरिकको अधिकारलाई कुण्ठित गर्ने व्यक्तिसँग डिस्कनेक्ट नभएसम्म नेपालको बजार स्वच्छ प्रतिस्पर्धी हुन सक्दैन। दसैँ तिहार छठ विभिन्न किसिमका दैविक र प्राकृतिक विपत्तिको अवस्थामा जुन बेलामा सङ्कट पर्छ जुन बेला नागरिकको भान्सा बोल्न नसक्ने अवस्था सिर्जना हुन्छ त्यसलाई अवसरको रूपमा प्रयोग गर्ने व्यक्तिका कारणले गर्दाखेरि आजको दिनमा आज हामी दसैँको चाहिँ एउटा फुलपातीको दिन सफल गर्दै गर्दा धेरै नागरिकको आँखामा चाहिँ एउटा खुसी छैन, धेरै नागरिकको अनुहार मलिन छ। किन भन्दा व्यापार व्यवसायहरू नचलेको अवस्था, रोजगारीहरू गुमेको अवस्था, बजारमा चाहिँ हाम्रो एउटा पूर्वीय दर्शन र शास्त्र अनुसार पनि दसैँभन्दा अगाडि एउटा मिठो मसिनो खाने, एउटा माछा मासु खाने, एक सरो नयाँ ल कपडा किन्ने भन्ने जुन हाम्रो संस्कार छ, एउटा हाम्रो संस्कृति छ। अहिले के भयो भन्नु भने संस्कृति जोगाउनको निमित्त पनि मान्छेहरू धौधौ भएको छ। किन मान्छेले कहाँ विश्वास गर्ने, सेल बजारमा जाउँ, सेल बजारमा गएर चाहिँ डिस्काउन्ट बजारमा सेल बजारका नाममा गयो भने उल्टो परल मूल्यभन्दा पनि बढी सेलका नाममा असुल उपर भइरहेको छ। त्यहाँ राज्यको मूल्य नियमन गर्ने नीति मैले तपाईँकै रेडियो नेपाल मार्फत कतिपल्ट सरकार र सरकारका निकायलाई आग्रह गरेँ, कमसेकम नेपाल सरकारसँग मूल्यको मापदण्ड भइरहेको भए आज एउटा टी सर्ट किन्न गएको व्यक्ति त्यो टी सर्ट कुनको हो के हो कति मूल्य कायम गर्ने कति किनिदिएको छ त्यसले स्वत आधारमा थाहा पाउने एउटा डिजिटल प्रविधि भइरहेको भए त ऊ त कमसेकम ए मैले किनेको मूल्य चाहिँ ठिक छ म ठकेको छैन भनेर ऊ निराश गर्नुपर्ने अवस्था थिएन। त्यस कारणले यत्र तत्र सर्वत्र राज्यको कारणले गर्दाखेरि न मूल्यको मापदण्ड भयो, न मूल्यको नीति भयो, न बजारको मापदण्ड भयो, न बजार नीति भयो, न उपभोक्ता नीति भयो, भनेपछि न हामीले आपूर्ति नीति बनाउन सकियो, न हामीले मूल्य नियमन गर्न सकियो, न मूल्य विश्लेषण गर्न सकियो, न निर्धारण गर्न सकियो, न अनुगमन नियमनलाई पारदर्शी गर्न सकियो, न अनुगमन नियमनलाई कडाइ गर्न सकियो, न आपूर्ति व्यवस्था सहज गर्न सकियो। भनेपछि हामीले कुनै पनि सेक्टरमा एउटा नागरिकले चाहिँ अलिकति ग्रिन सिग्नल भनौँ न एउटा हरियो देखिने हिसाबले हा ठिक छ त मेरो राज्यका निकायले पनि चाहिँ अनुगमन नियमन मापदण्ड गरेको छ, अधिकार कर्मीहरूले बोलिदिएका छन्, सञ्चार माध्यममा हाम्रा कुराहरू चाहिँ प्रशान्त साथ प्रसारण भएको छ, म ढुक्क छु भन्न सक्ने अवस्था चाहिँ भएन। मूल्यका विषय हामीले धेरै कुरा उठान गरियो।
अब माधवजी होइन यी त भए भनौँ न अब कुनै पनि चिजको यदि साँच्ची नै त्यसको समाधान खोज्ने हो भने पहिला त त्यो समस्या के हो भन्ने पहिचान हुनु जरुरी छ। उपभोक्ता अधिकार कर्मीको नाताले यहाँले जुन अहिले फेरिस्त दिनुभयो कुरो लगभग यही नै हो होइन। अब हामी एउटा संचार माध्यमको हिसाबले सरकारका कुरा जनतामा, जनताका कुरा सरकारमा पुर्याउने एउटा माध्यमको रूपमा हामी छलफल गरिरहेछौँ होइन। कसैलाई आरोप प्रत्यारोप लगाएर को ठुलो र को सानो भन्ने भन्दा पनि यथार्थ जुन छ कि नेपाली उपभोक्ताहरू मर्कामा परे, बजार नियन्त्रण भएन, सरकारको उपस्थिति कमजोर भयो भन्ने नै एउटा निचोडमा पुग्यो होइन। अब यो भन्दैमा कुनै राजनीतिक टिप्पणी त यो हुँदैन। अब यसरी बारम्बार दसैँ तिहार होस् अथवा अरू कुनै अवसरहरू होस् अनियन्त्रित रूपमा बजारमा बजारलाई अनियन्त्रित छोड्नुको पछाडि अथवा छोड्नु पर्नाको कारण के भने सरकारी संयन्त्रमा विज्ञताको कमी भएको, देखेर पनि अनदेखा गरेको, अथवा त्यहाँभित्र पनि भित्री रूपबाट चाहिँ लेनदेन र भ्रष्टाचारका चाहिँ श्रृङ्खलाहरू चलेको भन्ने अर्थमा बुझ्न पर्ने हुन्छ। कि साँच्चै नै यो 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 मुलुक यसै गरी चाहिँ यो सेटिङमै यस्तै किसिमबाट चाहिँ उही देखावटी दुई चारजनालाई कारवाही गरे जस्तो गर्ने हो कि अथवा बेला बेलामा यहाँहरूको त भेटघाट भइरहन्छ विभिन्न निकायहरूसँग, के मनस्थिति देख्नुहुन्छ, कसरी चाहिँ यो व्यवस्थापन भइरहेछ त, कहाँबाट चाहिँ अब कुन कुन ठाउँहरूमा चाहिँ ह्यामरिङ गर्नुपर्ने अवस्था छ?
एकदमै हजुरले भन्नुभएको गरेर वास्तवमै उपभोक्ता अधिकारको विरुद्धमा शून्य सहनशीलताको संस्कृति निर्माण गर्ने हो भने सबैभन्दा पहिला राजनैतिक प्रतिबद्धता अति आवश्यक छ। किन भन्नुहोला भने बजार स्वच्छ गर्नको निमित्त कहीँ न कहीँ त्यसको चाहिँ पोलिटिकल नेक्ससहरू राजनीतिक समर्थनहरू भएको अवस्था, उदाहरणको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अहिलेको मौजुदा कानुनमा उपभोक्ता संरक्षण ऐन 2075 कार्यान्वयन गर्ने सबैभन्दा उपल्लो निकाय हो, त्यो निकायको डिजी वर्षमा दुईपटक चेन्ज भए। के चेन्ज भयो भने अघिल्लो योभन्दा लगभग दुई महिना अगाडिको दुई हिसाबले बजारमा केही वस्तुहरूमा एमआरपी लगायतका कुराहरू मापदण्ड तयार गर्न खोज्दाखेरि प्रेसर भयो भनेर चाहिँ त्यो दुई हिसाबलाई चेन्ज गराइयो भनिसकेपछि राजनीतिक रूपबाट बजारमा जुन किसिमको व्यापारीहरूसँग चन्दाहरू लिने, विभिन्न किसिमका कार्यक्रमहरू लिनेदेखि लिएर यी कुराहरूलाई चाहिँ निर्मल नगरेसम्म र राजनीतिक प्रतिबद्धता अन्त्य नगरेसम्म बजार स्वच्छ हुन सक्दैन एउटा कुरा। दोस्रो कुरा के हो भने हामी अधिकारकर्मीमा आफै पनि मलाई एउटा एकदम अहिले विरक्त लाग्छ, आज मैले तपाईँलाई कुरा सेयर गर्न चाहन्छु नेपाल मार्फत, मेरो आजभन्दा जुन यो पन्ध्र वर्षको मैले अनुभवलाई सेयर गर्ने हो भने आजको भन्दा 15 वर्षभन्दा अगाडि बजारमा जुन किसिमको समस्या थियो, जुन किसिमको समस्या देखिन्थ्यो, त्यो समस्या घट्नुपर्ने ठाउँमा समस्याहरू अहिले बढ्दै गएको छ। अहिले झन् बजारमा प्रशासनमा भद्रगोल बढ्दै गएको, अहिले पनि मैले तपाईँलाई निवेदन गरेँ सरकारले केही पनि गर्नु पर्दैन। बजार अनुगमन नियमन गर्नको लागि 753 पालिकाले दिएको अधिकारमा 753 पालिकाहरू जिम्मेवार भन्ने, अब प्रदेशको त कामै छैन, प्रदेश अहिलेसम्म कुनै पनि सुरुवात गरेको छैन, एउटा उपभोक्ता यी समस्या निर्देशनालाई बनाएको छ, उही भत्ता खाने, कति पैसा छुट्याउने, वर्षभरि कहाँ कहाँ गएर अनुकूलताका गोष्ठीहरू गर्छन् र बजेट छिट्याउने भन्नुभएको काम केही गरेका छैनन्। सङ्घीय सरकारले कमसेकम सङ्घीय सरकार मार्फतका जति पनि निकायहरू छन् ती निकायहरूमा चाहिँ स्थायी संयन्त्र 365 दिन 24 घन्टा स्थायी संयन्त्र मार्फत अनुगमन नियमन गर्ने, मूल्य अनुगमन गर्ने निकाय छुट्टै कमसेकम खाद्य प्रविधि, गुणस्तरना तोल विभाग, औषध व्यवस्था विभाग, कृषि, पशु, वाणिज्य लगायतका जुन 10 विभागहरू छन् ती 10 विभागहरूलाई आवश्यक मात्रामा स्रोत साधन जनशक्ति सम्पन्न गराइदिने, राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासलाई अवलम्बन गराइदिने र बजारमा कमसेकम एउटा मूल्यको नीति, मूल्यको मापदण्ड र नेपाल सरकारसँग मूल्यको नियमन गर्ने, विशेष गर्ने संयन्त्रको विकास गरिदियो भने यो सबै कुराको थोरै भने पनि एउटा परिवर्तन हुन्थ्यो। अर्को महत्त्वपूर्ण कुरा भनेको गुणस्तर कायम गर्नुको निमित्त हाम्रा जति पनि क्वारेन्टाइन प्रयोगशालाहरू छन् ती प्रयोगशालाहरूलाई स्तरोन्नति गर्ने काम गर्नु पर्यो। हाम्रा स्थानीय सरकारहरू ठुल्ठुला कुरा गरेका छन्, उनीहरूले आफू जे काम गर्दाखेरि बढी अभाव कमाइन्छ त्यो काम मात्रै गएका छन्, उनीहरूले माटो र बाटो बाहेक अरू विकास छैन भनिरहेका छन्, तर जनस्वास्थ्यसँग जोडिएको विषयमा बजार अनुगमन नियमन गर्ने कुरामा, मापदण्ड बनाउने कुरामा प्रयोगशाला स्थापना गरे, कमसेकम काठमाडौँ महानगरपालिकासँग यत्रो अरबौँ पैसा पछि खर्च गर्न सकिरहेको छैन, कमसेकम त ठुलो सुविधा सम्पन्न झन् ल्याप बनाउनु त ऊ पनि चाहँदैन, किनकि यो झमेला काम भन्छ ऊ पनि अन्यन्य कुरामा लागिरहेको छ, न विराटनगर लाग्छ, न पोखरा लाग्छ, न ललितपुर लाग्छ, न धनगढी लाग्छ, कमसेकम यस्ता किसिमका मेजर महानगरपालिकाहरूमा चाहिँ एउटा अतिरिक्त सम्पन्न प्रयोगशाला बनाइदियो भने तपाईँलाई कमसेकम कुनै वस्तुसँग चाहिँ सङ्घालाई आफ्नो तपाईँ लिएर गर्थे नमुना दिन सक्ने, परीक्षण गरिदिने मात्रै व्यवस्था भइदियो भने पनि गुणस्तर कायम गर्न सकिन्थ्यो। अहिले के भयो अर्को कुरा भन्दा भने नापतौलमा त्यही किसिम ठगी छ, मूल्य बढाउँदै लाने तौल घर जाने जुन किसिमको परिपाटी छ त्यो नियन्त्रण गर्नुको निमित्त कर्मचारीहरूमा इच्छा शक्ति पनि केही कर्मचारीमा इच्छा शक्ति नभएको कुरा पनि ठिकै हो, तर जहाँसम्म लाग्छ यो अलिकति कर्मचारीहरू चाहिँ प्रभावमा परेर काम नगरे भन्ने कुरा चाहिँ म छैन, किनकि जति स्रोत साधन र विज्ञता छ विज्ञता भएका व्यक्तिले आफ्नो लेभलमा काम गरिरहनु भएको छ, उदाहरणलाई अहिलेको वाणिज्य आपूर्ति विभागको हिसाब जुन आइसकेपछि उहाँले छोटो समयमा पनि केही कुरा गर्न खोज्नुभयो, किनकि बजारमा चिनीको ठुलो क्राइसिस हुँदा पनि व्यवसायीले विभिन्न कम्पनी किनामा भएको भनेर ढार्दा ढार्दा पनि 1000 मेट्रिक टन चिनी बजारमा ल्याउन सफल भएर अहिले केही हदसम्म 1 किलो 2 किलो चिनी भने पनि बजारमा आएर त्यसको केही आपूर्तिमा सहजता देखिएको अवस्था छ भनेपछि त्यस्ता किसिमका व्यक्तित्वहरू पनि हाम्रा नियमित सेवामा हुनुहुन्छ, ती व्यक्तिलाई राज्यले प्रयोग गर्न सकेको छैन, त्यस कारणले इच्छाशक्ति पनि हुनु पर्यो, प्रविधि पनि हुनु पर्यो, उहाँलाई त्यो किसिमको राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासको बारेमा जानकारी पनि गराउनु पर्यो। हामी कहाँ के भयो भनेर भने वाणिज्य आपूर्ति लगायत विभिन्न निकायमा अनुगमन जानु पर्यो भने कोही व्यक्ति सरुवाबाट आउनुहुन्छ भोलिपल्ट अनुगमन निस्किनुहुन्छ, न उहाँलाई तालिम छ न उहाँलाई निश्चित अधिकृत कुनै किसिमको चाहिँ जानकारी गराइन्छ, ल तपाईँ अनुगमन जानु भनिन्छ निश्चित अधिकृत के दिन्छ पठाइन्छ,
भनेपछि संयन्त्र नै एउटा सशक्त हुनु पर्यो एउटा विषय यो अर्को सन्दर्भमा पनि म आउन चाहन्छु। हजुर
अहिलेको संयन्त्र फेल भयो सबभन्दा ठुलो अर्को कुरा मैले बारम्बार भन्ने गरेको छु, यो अहिले सबैलाई मैले जानकारी गराइसकेँ, अहिलेको हाम्रो जुन मार्केट मोनिटरिङ इन्स्टिट्युट एमएमए भन्छु भने एमएमए हाम्रो फेल भयो, एमएमएका संयन्त्रहरू हाम्रो काम गरेनन्, किन काम गरेन भनेर भने उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले उपभोक्ता गीत गर्न सक्दैन, त्यस कारणले प्रधानमन्त्री मन्त्री परिषद कार्यालय मार्फत अथवा इन्डिपेन्डेन्ट रूपमा बजार अनुगमन नियमन र आपूर्ति हस्तक्षेप गर्ने निकाय छुट्टै नभएसम्म नेपालमा उपभोक्ता हित सम्भव छैन। किन भन्नु भने उद्योग वाणिज्य आपूर्ति मन्त्रालय के प्रमोसन गर्नुपर्छ, इन्डस्ट्री प्रमोसन गर्नुपर्छ, औद्योगिकरण गर्नुपर्छ। औद्योगिकरण गर्ने व्यक्तिहरूले व्यापार व्यवसाय बढाउने निकायले उपभोक्ताको हित गर्न सक्दैन। त्यस कारणले ट्रेड प्रमोसन र कन्ज्युमर राइट प्रोटेक्सन भनेको एक सिक्काको दुई पाटा होइन कि, फरक
यसलाई फरक फरक विषयको रूपमा डिल गर्यो भने अलिकति अहिले भइरहेको विकृतिलाई केही न्यून गर्न
सकिन्छ, कम गर्न सकिन्छ। त्यस कारणले अनुगमन नियमन गर्ने निकाय चाहिँ हुनुपर्छ। अहिलेको संयन्त्र पूर्ण रूपमा असफल भइसक्यो, यो संयन्त्रबाट अहिलेका संयन्त्रबाट उपभोक्ता हित हुन्छ, वस्तुमा गुणस्तरीयता एक रुपियाँ कायम हुन्छ, नापतोलमा एक रुपियाँ कायम हुन्छ,
अहिलेको संयन्त्रबाट यति धेरै आशा नगरौँ भन्ने यहाँको भनाइ आदरणीय श्रोताहरू अन्तर्संवादको आजको बिहानीमा हामी यो दशैंको अवसर छ, हुन त शुभकामना आदान प्रदान गर्ने, मिठा मिठा कुराहरू गर्ने, मिठा खानेकुराहरू खाने समय हो, तर पनि मानिसको मर्का हिजो भर्खरै मात्रै भनौँ न 400 रुपियाँ प्रति केजीको जिरा चाहिँ 1400 रुपियाँसम्म पुग्यो भन्ने विवरण आउँदाखेरि जो कोही नेपालीलाई पनि यो चित्त बुझ्दो कुरा होइन, कुनै पनि उपभोक्ताको दृष्टिकोणबाट यो जायज छैन, यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने आवाजहरू स्वयं सरकारमा बस्नेहरूको लागि पनि पक्कै पनि यो चिन्ताको विषय हो। अब यसलाई विस्तारै समस्या पहिचान गरेर त्यसको समाधानतर्फ लाग्नुपर्छ, यसै सन्दर्भलाई जोडेर हामी कुराकानी गरिरहेका छौं। हामीसँग अन्तर्संवादमा हुनुहुन्छ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल सिन्हा। म अर्को एउटा आम प्रश्न गर्न चाहन्छु माधवजीलाई, हामीले आफ्नो देशमा आफूलाई चाहिने न्यूनतम खाद्यान्न लगायतका यी विभिन्न दैनिक उपभोग्य वस्तुहरू पर्याप्त मात्रामा उत्पादन गर्न सकेनौ, छिमेकी लगायतका देशहरूसँग निर्भर भयौं, त्यसले गर्दाखेरि यो नियतिबाट हामी यदि पार पाउने हो भने अब सरकारको मुख ताकेर अथवा अरू कसैको मुख ताकेर भन्दा पनि हामी जहाँ जहाँ जो जो छौं यिनै सजग भएर सकभर आफ्नो अर्थतन्त्रलाई अलिकति आत्मनिर्भरतर्फ लैजान सकेको खण्डमा मात्रै यी कुराहरू सम्बोधन होलान्, होइन भने हामी विदेशबाट आयात गरेर धान्नुपर्ने जुन प्रकारको परिस्थितिमा छौं यो नियति हामीले बारम्बार भोगिरहन्छन् भन्छौं, के त्यसलाई अब परिवर्तन गर्न सकिएला, कसरी उपभोक्ताहरूले आम जनताहरूले के गर्न सक्छन् त यस्तो यस्तो विषम परिस्थितिमा?
अबको अभियान त्यही हो, एउटा नागरिक, एउटा जनता, एउटा किसान आफ्नो स्थानबाट लाग्दै गर्दा, लाग्न खोज्दै गर्दा पनि असम्भव देखिएन। किन देखिएन भने आजको दिनमा पनि मैले एउटा सानो उदाहरण दिन चाहन्छु, मेरै गाउँमा पनि कति उत्पादनहरू हुन्छन् तर त्यो उत्पादनले समयमै बजारीकरण नपाउने, त्यहाँ चाहिँ सङ्कलन केन्द्रहरू प्रभावकारी नहुने, त्यहाँ गएर कसैले सङ्कलन नगरिदिने, समयमै मल, बिउ, बिजन, त्यस्तै गरी आवश्यक प्राविधिक र चाहिँ विभिन्न किसिमका प्राविधिकको चाहिँ व्यवस्था नगरिदिने हो भने त त्यो त सम्भव छैन। त्यस कारणले मुख्य कुरा के हो भन्दा ती सबै कुराको व्यवस्थामा राज्यले गरिदिएर त्यसलाई उपयोग गर्ने, त्यसलाई सही समुचित हिसाबले प्रयोग र व्यवस्थापन गर्ने काम भनेको एउटा किसानको नागरिक हुनसक्छ। तपाईँ म एकदम किसान कर्म गर्छु, म राम्रो गर्छु भनेर बस्नुहुन्छ, दुःख गर्नुहुन्छ, समयमा मल पाउनुहुन्न, समयमा बिउ पाउनुहुन्न, दुःख गरेर उत्पादन गर्नुहुन्छ, लागत प्राप्त नगर्ने गरी बिचौलियाले बिचौलियाको नियन्त्रणमा त्यो वस्तुको मूल्य बिचौलियाको नियन्त्रणमा हुन्छ, त्यसले बजारमा समयमै आउनु पाइँदैन भनिसकेपछि यी सबै कुराको हल गर्नको निम्ति चाहिँ सबैभन्दा पहिला सबै तातेर म तातेर भन्दा पनि राज्यका संयन्त्र राज्यहरू जिम्मेवार भइदियो भने यी सबै कुराको हल हुन्छ। अबको एउटै विकल्प भने के हो भन्दा आत्मनिर्भर बन्ने हो, उत्पादन गर्ने हो। आजको दिनमा हामी सामान्य एउटा फर्सीको मुन्टा, एउटा गोलमुन्टा, एउटा फर्सी हामीले गएर बिहारबाट ल्याएर खानुपर्ने हाम्रो जुन किसिमको एउटा बाध्यता विडम्बना छ, बाध्यता होइन त्यो विडम्बनाको बनाएको छ। त्यो विडम्बना कसले बनायो भन्दा राज्यले बनायो। कसरी राज्यले बनायो भन्दा भने बजारीकरण हुँदैन। मैले हामीले यो जुन कोभिड लगाएको समयमा सेना प्रहरी संस्था ठुला ठुला गाडीहरू बङ्करहरू चाहिँ त्यत्तिकै चाहिँ टोली खेलका चौरमा बसिरहे, त्यो बेलामा चाहिँ किसानका उत्पादन बारीमा कुहिएर गए, सेना प्रहरीको गाडीले गएर राज्यले ल्याउनु सक्दैन थियो, राज्य नल्याउने स्थानीय तहका जन स्थानीय तहलाई कुनै पनि त्यो शिक्षण मतलब छैन। हिजो प्रधानमन्त्री कृषि आधुनिक परियोजना एक गाउँ एक उत्पादन भनेर जुन किसिमका कन्सेप्ट तयार गरियो आज पनि त्यो राज्य त थाहा हुनु पर्यो नि त। कमसेकम एउटा उदाहरणको लागि पनौती नगरपालिकामा चाहिँ कुन वस्तु चाहिँ उत्पादन हुन्छ, त्यो पनौती नगरपालिकाले त्यसको चाहिँ लगत तयार गर्ने, कालीमाटी, बल्कु, पोखरा, विराटनगरका तरकारी बजारमा समन्वय गरिदिने, त्यहाँको व्यापारी र किसानसँग टच गरिदिएर उपभोक्ताले पनि बढी मूल्य तिर्न नपर्ने, किसानले पनि आफ्नो लागत प्राप्त गर्न सकिने त्यसको चाहिँ अवस्था स्थानीय सरकारले गरिदिने, स्थानीय सरकारले आवश्यक मल, बिउ, बिजन र प्रविधिको व्यवस्था गरिदिने काम गरिदियो भने त किसानहरू त उत्पादन गर्न अझ बढी लालायित हुन्छन्। कमसेकम त जति पनि उत्पादन गर तैँले गरेको उत्पादन जिम्मेवारी म लिइदिन्छु भनेर राज्यले जबसम्म भन्दैन तबसम्म हामी आत्मनिर्भर बन्ने उत्पादनमा चाहिँ हामी स्वावलम्बी बन्ने भन्ने कुरा
रहँदैन। जुन काम जसले गर्ने हो किसानको काम उत्पादन गर्ने हो त्यसको बजारीकरणको उसले जिम्मा लिँदैन, त्यसको लागि स्थानीय निकायदेखि नै यो सजगता र यो सक्रियता चाहिँ आउन सक्यो भने सायद बजारीकरणमा यसले चाहिँ र यसको वितरण प्रणालीमा पनि यसले चाहिँ यो केही ठोस योगदान पुर्याउन सक्ला र सँगसँगै जुन वस्तुहरू चाहिँ स्वदेशभित्रै उत्पादन हुन सक्छन् तिनीहरू प्रोत्साहित भयो भने बजारको सुनिश्चितता भयो भने उत्पादनको पनि बढ्न परिमाण पनि बढ्न सक्छ, त्यसले गर्दाखेरि आयातबाट बिस्तारै हामी चाहिँ आत्मनिर्भर तर्फ जान सकौँ,
आयातमा विस्थापित हुन्छौँ, गुणस्तरीयता कायम हुन्छ, आत्मनिर्भर बन्छ, राष्ट्रिय इकोनोमीमा नेसनल ग्रोथमा
धेरै कुराहरूमा चाहिँ त्यसले प्रभाव पार्दै जान्छ। हजुर, धेरै धन्यवाद छ माधवजी, आजलाई समय यति नै दिन सकियो, उपभोक्ता हितका सम्बन्धमा हामी बारम्बार संवाद गरि नै रहनेछौ, यहाँको समय र विचारको लागि धन्यवाद र यो बडा दशैंको यहाँलाई पनि हार्दिक मंगलमय शुभकामना।
यहाँलाई पनि यो बिहानी समयमा अत्यन्त महत्वपूर्ण विषय उठाएर गरिदिनु भएकोमा विशेष तपाईँलाई र रेडियो नेपाल परिवार धन्यवाद दिन चाहन्छु र समस्त आम दर्शक र श्रोता उपभोक्ताहरूमा विजयादशमी दीपावली नेपाल सम्बन्धको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
हस्, धन्यवाद। त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको निर्धारित समय सकियो। हामी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल सिन्हासँग समसामयिक सन्दर्भमा कुराकानी गरिरहेका थियौं, किन बजारमा बजार मूल्य अप्रत्याशित रूपमा बढ़्यो र किन उपभोग्य वस्तुहरूको चाहिँ कृत्रिम अभाव सृजना गरियो, यी नै सन्दर्भहरू नै जनमानसमा चर्चाका विषय हुन्। तर पनि हाम्रो महान चाड, नेपालीहरूको महान चाड बडा दशैं, सुख दुःख जे जस्तो छ त्यसबाट नै सन्तुष्ट रहेर हामी अगाडि बढ्नुपर्छ, आफ्नो क्षमता अनुसार खर्च गरौं, अनावश्यक तडक बडकहरू नगरौं। यही आग्रहका साथ आजको अन्तर्संवादबाट प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद, म हरिशरण लामिछाने पनि विदा चाहन्छु। रेडियो नेपालबाट प्रत्येक बिहान प्रसारण हुने अन्तर्संवाद कार्यक्रम भोलिबाट अलिकति नयाँ स्वरूपमा पनि आउनेछ, केही कार्यक्रमहरू पत्र पत्रिका लगायतका कार्यक्रमहरू नियमित हुने छैनन् यो दशैंको विदाको अवधिमा, र हामी एउटा चुस्त जनशक्तिको माध्यमबाट यहाँहरूको माझमा निरन्तर यहाँहरूको सेवामा रहिरहनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।